नमस्कार, कार्यक्रम बदलेर नेपालमा तपाईँलाई स्वागत छ। म प्रकाश ढकाल। समसामयिक विषयवस्तु र घटनाक्रमबारे सम्बन्धित क्षेत्रका विज्ञ तथा सरकारवालासँग कुराकानी गर्ने यो कार्यक्रम हरेक आइतबार, सोमबार, बुधबार र शुक्रबार बिहान 8 बजेको नेपाल खबरपछि उज्यालो रेडियो नेटवर्कबाट प्रसारण हुन्छ। यो कार्यक्रम उज्यालो रेडियो नेटवर्क सहित काठमाडौँ उपत्यका सहित देशभरका विभिन्न एफएम स्टेशन, उज्यालो मोबाइल एप्लिकेशन र उज्यालो अनलाइनबाट संसारभर सुन्न सकिन्छ। आजको कार्यक्रममा हामी सरकार राष्ट्रिय सभा गठन र नयाँ सरकार निर्माणमा भइरहेको कानूनी विवादबारे छलफल गर्दैछौ। मंगसिर 10 र 21 गते भएको प्रतिनिधि सभा र प्रदेशसभा चुनावको परिणाम आइसकेको छ। चुनावी परिणामबाट एमाले माओवादी केन्द्र सम्मिलित वाम गठबन्धन झण्डै 2/3 बहुमत नजिक पुगेको छ भने सत्तारूढ़ कांग्रेसले पराजय भोगेको छ। ताजा जनादेश आएसँगै नयाँ सरकार, राष्ट्रिय सभा र प्रदेशसभा गठनका विषयमा जोड़तोड़का साथ कुरा उठिरहेका छन्। ताजा जनादेश आएपछि सहज रूपमा सत्ता हस्तान्तरण गर्नुपर्ने भए पनि दलहरूबीच किचलो शुरू भएको छ। राष्ट्रिय सभा गठनपछि मात्र प्रतिनिधि सभाले पूर्णता पाउने वा नपाउने भन्ने विषयमा केही दिनदेखि राजनीतिक वृत्तमा माछापच्ची चलिरहेको छ। राष्ट्रिय सभा र प्रतिनिधि सभाको संयुक्त रूपमा संघीय संसदमा कम्तीमा 33% महिलाको उपस्थिति हुनुपर्ने संवैधानिक व्यवस्था छ। प्रत्यक्षबाट थोरै मात्र महिलाले जितेकाले 1/3 पुर्याउन समानुपातिकबाट धेरै महिला निर्वाचित गर्नुपर्ने अवस्था छ। तर राष्ट्रिय सभा गठनपछि समानुपातिकबाट महिला निर्वाचित गर्ने कि प्रतिनिधि सभामा मात्र गर्ने भन्ने विषयमा राजनीतिक दलले कानूनलाई आफू अनुकूल व्याख्या गरिरहेका छन्, जसले गर्दा नयाँ सरकार निर्माण प्रक्रियामा विवाद भएको छ। वाम गठबन्धनमा आबद्ध दलहरूले प्रधानमन्त्री शेरबहादुर देउवालाई छिटो मार्ग प्रशस्त गर्न आग्रह गरिरहेका छन् भने प्रधानमन्त्री र कांग्रेस राष्ट्रिय सभा गठनपछि मात्र सरकार छाड्ने बताइरहेका छन्। आजको कार्यक्रममा हामी दलहरूले आफू अनुकूल व्याख्या गरिरहेको कानून के हो, सत्ता हस्तान्तरण गर्ने सहज तरिका के होला लगायतका विषयमा कुराकानी गर्दैछौ। कुराकानीका लागि हामी केही बेरमा अधिवक्ता सुनिल पोखरेलसँग कुरा गर्दैछौँ र त्यसअघि चाहिँ हामी दलहरूले समानुपातिकमा ल्याएको मत परिणामका विषयमा केही कुरा गर्दैछौँ। मंगसिर दस र एक्काइस गते भएको प्रतिनिधि सभा र प्रदेशसभाको चुनावको परिणाम मतगणना समानुपातिकको हिजो सकिएको छ। हिजो सकिएसँगै नेकपा एमाले चाहिँ निकै थोरै मतले काँग्रेसभन्दा समानुपातिकमा अगाडि देखिएको छ भने कांग्रेस थोरै मतले पछाडि परेको छ। आजको कार्यक्रममा हामी यिनै विषयमा कुराकानी गर्दैछौँ र तपाईँहरूसँग पनि टेलिफोनमा छोटो समय संवाद गर्ने तयारी गरिरहेका छौँ। तपाईँहरूले चाहिँ हाम्रो स्टुडियोको नम्बर 500181 र 500138 फोन गरेर समसामयिक राजनीतिक विषयमा आफ्ना धारणाहरू राख्न सक्नुहुन्छ। तपाईँहरूले चाहिँ आफ्नो फोन केही बेरमा लगाउन सक्नुहुन्छ। समानुपातिकको मतगणनाको अवस्थालाई हेर्दा चाहिँ नेकपा एमाले समानुपातिकमा 31,73,449 मत पाएको छ। त्यस्तै काँग्रेसले उसको भन्दा झन्डै 50,000 मात्रै कम 31,28,398 मत पाएको छ। तर उसको चाहिँ प्रत्यक्षतर्फ चाहिँ निकै थोरै 23 मत मात्रै छ। त्यस्तै गरी प्रत्यक्षतर्फ चाहिँ दोस्रो भएको नेकपा माओवादी केन्द्र समानुपातिकमा चाहिँ 13,03,729 मत ल्याएको छ भने प्रत्यक्षमा उसले चाहिँ 36 सीट जितेको छ। त्यस्तै गरी दुई क्षेत्रीय दल राजपा र संघीय समाजवादी फोरमले पनि 3% समानुपातिकतर्फ 3% कटाएर चाहिँ राष्ट्रिय दलको मान्यता प्राप्त गरेका छन्। राजपाले समानुपातिकमा 4,72,254 मत पाएको छ भने उसले प्रत्यक्षमा चाहिँ 11 सीट जितेको छ। त्यस्तै गरी फोरमले 4,70,201 मत पाएको छ र उसले प्रत्यक्षमा चाहिँ 10 सीट मात्र जितेको छ। यसरी हेर्दाखेरि अब यो चुनावले चाहिँ 5 दललाई मात्र राष्ट्रिय दलको मान्यता दिएको छ। हेलो, कहाँबाट सुनिल सर, स्वागत छ तपाईँलाई कार्यक्रममा।
हेलो, धन्यवाद।
हामी यो यतिखेर हाम्रो टेलिफोन सम्पर्कमा चाहिँ अधिवक्ता सुनिल पोखरेल बारका पूर्व महासचिव समेत हुनुहुन्छ, उहाँ हाम्रो टेलिफोन सम्पर्कमा हुनुहुन्छ। उहाँसँग हामी यो संविधानका विषयमा दलहरूबीच देखिएको विवादका बारेमा चाहिँ कुराकानी गर्दैछौँ। तपाईँलाई स्वागत छ सर कार्यक्रममा। यो दलहरू बीच चाहिँ राष्ट्रिय सभा गठन पछि प्रतिनिधि सभाले पूर्णता पाउने कि राष्ट्रिय सभा र चाहिँ प्रतिनिधि सभा चाहिँ फरक फरक विषय हुन् भन्ने जुन खालको तर्क वितर्कहरू सुरु भएको छ, यो कानुनी आँखाले हेर्दा एउटा कानुनको विद्यार्थीको रूपमा हेर्दाखेरि यो कुन चाहिँ कुरा ठिक हो?
होइन, राष्ट्रिय सभा र प्रतिनिधि सभा भन्नु पनि यसलाई संविधानले संघीय संसद भन्यो होइन, संघीय संसदको भित्र राष्ट्रिय सभा र प्रतिनिधि सभा दुइटै पर्छ। अहिलेको खास गाँठो परेको समस्या परेको विषय के हो भने संघीय संसदमा 33% महिलाको सहभागिता हुनुपर्ने संवैधानिक व्यवस्थाका कारणले हो। राष्ट्रिय सभाको निर्वाचन को कसरी गर्ने अथवा संविधानले तोके बमोजिम गर्ने या अहिले अध्यादेशमा जुन व्यवस्था राष्ट्रपति कहाँ गएर बसेको छ त्यो बमोजिम गर्ने कुराको निश्चित नभएर राष्ट्रिय सभामा कतिजना महिला निर्वाचित हुन्छन् भन्ने कुरा तय हुन सक्दैन। त्यो अनुसार नभएपछि प्रतिनिधि सभाको समानुपातिक तर्फको सिट बाँडफाँड गर्नको लागि अप्ठ्यारो परेको अवस्था हो। त्यसले गर्दाखेरि सशक्ति रूपमा के देखिन्छ भने पहिले राष्ट्रिय सभाको निर्वाचन गर्ने, त्यसमा महिलाको सहभागिता कति हुन्छ, 33% नपुगेको जति चाहिँ प्रतिनिधि सभाको समानुपातिक तर्फबाट ल्याउनु पर्ने संवैधानिक बाध्यता भएका कारणले गर्दा अहिलेको अवस्था अप्ठ्यारो अवस्था सृजना भयो। त्यसले गर्दा सरस्वतीभन्दा राष्ट्रिय सभाको निर्वाचन गरेपछि मात्रै प्रतिनिधि सभाको समानुपातिक तर्फको सिटहरू बाँडफाँड गर्नुपर्ने अवस्था देखिन्छ।
तर त्यसो भने तापनि जस्तै संघीय संसदमा चाहिँ 33% महिलाको उपस्थिति हुनुपर्ने, राष्ट्रिय सभामा मात्रै 59 मध्ये 22 महिला हुनुहुन्छ, त्यो भनेको झन् 37% भन्दा पनि माथि हुनुहुन्छ। भनेपछि त्यो 33% संघीय संसदमा पुर्याउन त राष्ट्रिय सभा र प्रतिनिधि सभा छुट्टा छुट्टै गर्दा पनि त अवरोध नपुग्ने भयो, महिलाको उपस्थितिमा त असर नपर्ने भयो नि त फेरि।
त्यही हो, मैले कस्तो केही समस्या कहाँनिर हो भने जस्तै अहिले समानुपातिकको सम्पूर्ण सिट आइसकेपछि निर्वाचन आयोगले अब प्रत्येक दललाई तिम्रो यति सिट आउने भयो त्यो अनुसार चाहिँ महिलाको संख्या पठाऊ अथवा त्यो सूची बमोजिम तिम्रो सूचीभित्र भएको समानुपातिक हिसाबमा सिटको एलोकेट गरेर पठाऊ भन्यो। कुनै दलले म राष्ट्रिय सभामा के अरे प्रतिनिधि सभामा 15% पठाउँछु, 20% चाहिँ म के अरे बाँकी चाहिँ 18% चाहिँ म राष्ट्रिय सभाबाट ल्याउँछु भन्यो भने निर्वाचन आयोगले त होइन प्रतिनिधि सभाबाट यति पुर्या भन्न सक्दैन। त्यसले गर्दाखेरि निर्वाचन आयोगले राष्ट्रिय सभाको निर्वाचन चाहिँ पर्खिनुपर्ने अवस्था भएको कारणले तपाईँले भनेको कुरा चाहिँ सही हो, किनभने प्रत्येक प्रदेशबाट 8 आउनेमा 3 महिला भनेको छ होइन, त्यो संवैधानिक ग्यारेन्टी चाहिँ देखिन्छ। तर त्यो नआइसकेको अवस्था भएको हुनाले प्रतिनिधि सभाको निर्वाचनमा समानुपातिक तर्फको सिट बाँडफाँडमा चाहिँ दलहरूले त्यो कुरा राख्न सक्ने र संविधानको धारा 84 पनि त्यही तर्फ इङ्गित गरेका कारणले यो खालि एउटा के भन्दाखेरि भने म त के देख्छु भने संविधान लेखनमा केही त्रुटि भएका कारणले गर्दा यो समस्या आइपरेको हो। त्यसलाई चाहिँ त्यो महिलाको सिट संख्या र संविधानको त्यो भावनाको कदर गर्नका लागि पनि राष्ट्रिय सभाको निर्वाचन चाहिँ पहिले गरेर समानुपातिक तर्फको बाँडफाँड गर्नुपर्ने अवस्था देख्छु म।
तर हाम्रोको विगतको अभ्यास हेर्ने हो भने पनि 2047 सालको संविधानमा राष्ट्रिय सभा चाहिँ प्रतिनिधि सभा गठन भइसकेपछि प्रतिनिधि सभाले आफ्नो कोर्स लिँदै अगाडि बढ्ने, राष्ट्रिय सभा चाहिँ पछि फुर्सदमा भनौँ न अहिले भन्दाखेरि त्यसरी गठन हुने अवस्था थियो। एकाथरी कानुनविदहरू वा राजनैतिक दलहरूले पनि त्यसरी पनि व्याख्या गरिरहेछन् नि,
किनभने त्यतिखेर राष्ट्रिय सभाको गठन नै प्रतिनिधि सभाको सदस्यले निर्वाचित गर्ने व्यवस्था थियो। प्रतिनिधि सभाको सदस्य नभइकन राष्ट्रिय सभाको निर्वाचनै हुँदैन। अहिले राष्ट्रिय सभाको गठन प्रतिनिधि सभाको सदस्यबाट निर्वाचित हुने होइन कि प्रदेश सभा सदस्य र गाउँपालिका नगरपालिका नगरको प्रमुख उपप्रमुख को निर्वाचक मण्डलबाट निर्वाचित हुने हो। त्यसले गर्दाखेरि हिजोको संविधानमा भएको राष्ट्रिय सभा निर्वाचनको व्यवस्था र अहिलेको व्यवस्था फरक हो। हिजोको तुलना गर्दाखेरि हिजो त प्रतिनिधि सभाकै सदस्यले राष्ट्रिय सभामा मतदान गर्ने भएको हुनाले प्रतिनिधि सभा पहिले आउनुपर्ने अनि राष्ट्रिय सभा पछि आउनुपर्ने, राष्ट्रिय सभाको निर्वाचन पछि हुने अवस्था हो। फेरि दोस्रो कुरा के थियो भने त्यतिखेर यो महिलाको सहभागिताको समानुपातिक समावेशिताको विषय थिएन, त्यसले गर्दा जो आए पनि हुन्छ भन्ने थियो। त्यसले गर्दा अहिले चाहिँ के छ भने यति संख्यामा महिला पुग्नै पर्छ डर कहाँनिर मात्रै हो अथवा संविधानको ग्यारेन्टी चाहिँ संविधानले एस्योर गर्न खोजेको कुरा के हो भने तेरो राष्ट्रिय सभामा महिला 33% नपुगेको अवस्थामा समानुपातिक तर्फको प्रदेश के अरे प्रतिनिधि सभाबाट तैँले पुर्याउनु पर्छ भन्ने संविधानको स्पिरिट भएको कारणले जहाँ एमपी छैन त्यहाँ पहिले गरौँ त्यसपछि गएर यहाँ सिट बाँडफाँडमा तिमीले त्यसरी मिलाएर जाऊ भन्न खोजेको अवस्था भएको हुनाले हिजोको र आजको चाहिँ नितान्त फरक छ।
अबको बाटो के हो त जुन तपाईँले भन्नुभयो राष्ट्रिय सभा गठन गरेपछि मात्रै प्रतिनिधि सभाले पूर्णता पाउँछ र त्यहाँबाट मात्रै अगाडि बढ्न सकिन्छ, अब कसरी जान सकिन्छ जब अब यो राष्ट्रिय सभा गठनमै विवाद छ किनभने अध्यादेश गरेर राष्ट्रपतिकोमा चाहिँ दुई महिनाभन्दा बढी समयदेखि अड्केको छ।
होइन, सबभन्दा ठुलो दुर्भाग्य के हो भने हेर्नुहोस् 61 सालको अन्तरिम संविधान हेरियो भने त्यहाँ राष्ट्रपतिलाई अध्यादेश जारी गर्ने नगर्ने भन्ने कुरामा केही स्वविवेक छोडेको थियो। त्यतिखेरको संविधानमा राष्ट्रपति सन्तुष्ट भएमा भन्ने शब्द थियो, सन्तुष्ट भएमा अध्यादेश जारी गर्न सक्ने भन्ने व्यवस्था थियो, अथवा असन्तुष्ट भएमा चाहिँ राष्ट्रपतिले अध्यादेश जारी नगर्न पनि सक्ने व्यवस्था थियो हिजो 63मा। 72को संविधानमा राष्ट्रपतिलाई त्यो अधिकार दिएको छैन संविधानले, खालि मन्त्री परिषदको सिफारिसमा कुनै काम गर्न आवश्यक परेमा राष्ट्रपतिले अध्यादेश जारी गर्ने व्यवस्था छ। त्यसले गर्दा 2 महिनासम्म राष्ट्रपतिज्यूबाट अध्यादेश रोकेर राख्नु नै मन लाग्छ, त्यो उचित भएन। फेरि दलहरूले यो निर्वाचनको यो परिणाम आइसकेपछि राष्ट्र सभाको अध्यादेशको बारेमा धेरै सोधी खोजी गरे, त्यही जारी गराउनु पर्थ्यो निर्वाचनको परिणामभन्दा अगाडि। एकछिनको लागि मान्नुहोस् होला, आज निर्वाचनको परिणाम जसरी आएको छ ठिक उल्टो आएको भए
पछि खेल आदि खेलिसकेपछि खेलको चाहिँ नियम कस्तो बनाउने भन्नेतिर चाहिँ दलहरू लागे
हो। अहिले किनभने मैले देखेको के देख्छु भने त्यो राष्ट्रिय सभा गठन नभए प्रतिनिधि सभाको म के अरे समानुपातिक तर्फको मत बाँडिँदैन, त्यो मत नबाँड्ने बित्तिकै प्रतिनिधि सभाले पूर्णता पाउँदैन, प्रतिनिधि सभाले पूर्णता नपाइकन सरकार बन्दैन, सरकार नबनिकन यही सरकार नबनिन्छ यही सरकार रहिरहन्छ। यो सरकारले त्यो अध्यादेशमा संशोधन गरेन, त्यो त्यसलाई फिर्ता गरेन भने राष्ट्रपतिबाट त्यो अध्यादेश जारी गर्नु बाहेक अर्को कुनै विकल्प छैन।
पछि तपाईँकै कुरामा अलिकति जोड दिँदाखेरि राष्ट्रपतिले चाहिँ जुन आफ्नो संवैधानिक दायरा र संवैधानिक दायित्व छ त्योबाट अलिकति चुक्नुभयो भन्न खोज्नु भयो तपाईँले।
राष्ट्रपतिज्यूले एउटा कुरो बुझ्नुपर्छ भने मैले सम्मान्य राष्ट्रपतिज्यूलाई हिजोको राष्ट्रपति र आजको राष्ट्रपतिमा फरक छ, 72 बमोजिमको राष्ट्रपति र 63 बमोजिमको राष्ट्रपतिमा फरक छ। अध्यादेश जारी गर्ने विषयमा त्यहाँ भाषै 63मा चाहिँ सन्तुष्ट भएमा भन्ने शब्द थियो, उहाँको राष्ट्रपतिको सन्तुष्टि चाहिँ जारी गर्ने नजारी गर्ने भन्ने विषयमा थियो भने अहिलेको राष्ट्रपतिको सन्तुष्टि र असन्तुष्टि लाई संविधानले हेर्दैन, तिमीले जारी गर्नुपर्छ भन्ने व्यवस्था छ। र फेरि यो संसदीय व्यवस्थामा हेर्नुहोस् जहाँ राष्ट्रपति सेरेमोनियल हुन्छ, जहाँ एक्जिक्युटिभ चाहिँ प्रधानमन्त्री संसदमा निर्वाचित प्रधानमन्त्री चाहिँ एक्जिक्युटिभ चिफ हुने व्यवस्था हुन्छ, त्यहाँ राष्ट्रपतिले मन्त्री परिषदले गरेको कुरामा धेरै विवाद गर्नुपर्ने ठाउँ पनि हुँदैन, गर्नु पनि हुँदैन। यसले संसदीय लोकतन्त्रलाई पनि र संविधानले अहिले जुन व्यवस्थातर्फ हामी जान खोजेका छौँ मलाई लाग्छ त्यसमा अप्ठ्यारो अवस्था सिर्जना गर्न सक्छ। त्यसले गर्दाखेरि राष्ट्रपतिले संविधानको त्यो भावनालाई कदर गर्दै तत्काल त्यो अध्यादेश जारी गर्दै जानुहुन्छ, बरु त्यो अध्यादेश संविधान अनुकूल छैन भने भोलि सर्वोच्च अदालतले त्यसको संवैधानिकता परीक्षण गरिहाल्छ।
तर दलहरू बीच नै विवाद भइरहेको स्थितिमा चाहिँ एकापक्ष जुन मुख्य दलहरू बीच नै एउटाले चाहिँ पारित गर भन्ने नगर्नको लागि चर्को दबाब दिइरहेको अवस्थामा राष्ट्रपति त्यस्तो दबाबमा पनि परेको हुनसक्छ नि, जुन हाम्रो राष्ट्रिय सहमति गर्ने दलहरू बीच सहमति जुटाएर मात्रै चाहिँ अगाडि बढ्ने भन्ने एउटा जुन मकसद छ त्यसलाई असर पर्छ भनेर नि उहाँले रोकिरहनु भएको कि।
राष्ट्रपतिज्यूको त्यो सद्भाव हो, त्यसलाई सम्मान गर्नुपर्छ। राष्ट्रपतिज्यू जुन परिप्रेक्ष्यमा निर्वाचित हुनुभएको थियो संक्रमणकालीन व्यवस्था संविधानको संक्रमणकालीन व्यवस्था अन्तर्गत त्यसमा दलीय सहमतिकै कुरा गर्छ, त्यसले गर्दा हिजोको दलीय सहमतिको अवस्थालाई उहाँले सम्मान गर्दै तिमीहरू सहमति गर मलाई विवादमा ल्याऊ भनेको अवस्था हो। तर संविधानको संरक्षक र पालक भइसकेपछि दलहरूको स्वार्थलाई हेर्नुभन्दा पनि उहाँले संविधानलाई हेर्नुपर्छ, किनभने उहाँ संवैधानिक तवरबाट निर्वाचित राष्ट्रपति हो। संविधान मिचिन्छ अथवा संविधानको भावना मर्छ भने उहाँहरूले दलको भावनालाई कदर गरेर बस्नुहुन्न। म यसमा सिधै भन्छु, आज काङ्ग्रेसलाई फाइदा हुन्छ अथवा एमालेलाई फाइदा हुन्छ अथवा माओवादीलाई फाइदा हुन्छ भन्दा पनि उहाँले संविधानको व्यवस्था हेर्नुपर्छ। उहाँका कार्य गर्दाखेरि भोलि गलत नजिर चाहिँ बस्नुहुन्न जस्तो लाग्छ मलाई। त्यसले गर्दाखेरि उहाँको विदाईको पनि बेला आएको छ, उहाँ अब अर्को राष्ट्रपतिको निर्वाचन पनि हुन लागेको छ, उहाँको अन्तिम समयमा आएर मलाई लाग्छ उहाँले संविधानले उहाँलाई दिएको दायित्व बमोजिम गर्नुपर्छ, त्यो संस्था नेपालमा सम्मानित रहिरहनुपर्छ।
अलिकति यो जुन विवाद छ दलहरूबीच राष्ट्रिय सभा अध्यादेश सम्बन्धी, एकल संक्रमणीय कि बहुमती भने, यो चाहिँ कस्तो व्यवस्था, यो अलिकति बुझाइदिनु न।
होइन, संविधानको स्क्रिप्ट हेर्दा, संविधानको व्यवस्था हेर्दा चाहिँ जुन निर्वाचन प्रणाली हामीले राष्ट्रिय सभाकोमा गरेका छौँ त्यो चाहिँ मतभारको आधारमा गर्ने भनिएको छ। हेर्नुहोस् होइन, एकल संक्रमणीय मत भनेको हिजोको राष्ट्रपति र हिजोको राष्ट्रिय सभा
47 सालको
संविधान बमोजिमको राष्ट्रिय सभाको कुरा हो। अहिलेको संविधानले कता कता है त्यो निर्वाचन प्रणालीलाई अँगालेको होइन जस्तो लाग्छ मलाई। बहुमतीय हिसाबमा नै गर्न खोजेको छ, मतभारका आधारमा, जस्तै प्रदेश सभा सदस्य, गाउँपालिका नगरपालिकाका प्रमुख उपप्रमुख रहेको निर्वाचक मण्डलमा मतभारका आधारमा गर्ने भने, त्यसले गर्दा अध्यादेशमा गएको व्यवस्था अहिलेको संविधानले राष्ट्रिय सभाको निर्वाचन गर्ने प्रणालीको अनुकूल गएको जस्तो देखिँदैन।
त्यसो हुँदा त हो त यही कुरालाई आधार मान्यो भने राष्ट्रपतिले अध्यादेश रोक्नु त उपयुक्त होला नि, किनकि तपाईँले भन्नुभयो संविधानको भावना अनुसार अलि छैन, संविधान अनुसारको भावना नभएका कारणले गर्दै राष्ट्रपतिलाई त्यो कुरा गर्ने त ठाउँ होला नि।
होइन होइन, राष्ट्रपतिज्यूलाई मैले अघि नै भने, राष्ट्रपतिज्यूलाई त्यो के आयो भनेर हेर्ने र त्यसमा आफ्नो विवेक प्रयोग गर्ने अधिकार संविधानले दिँदैन। उहाँले मन्त्री परिषदले गरेको निर्णय बमोजिमको जारी गर्ने हो, भोलि त्यो संविधानसँग मिल्दैन, संविधानसँग बाजिने अवस्था छ भने भोलि त्यो अदालतले टेस्ट गर्ने हो। त्यसमा अदालतमा हजुरी पर्ला, अदालतमा मुद्दा पर्ला, अदालतले टेस्ट गर्ने। राष्ट्रपतिले संवैधानिकताको परीक्षण गर्न थाल्नुभयो भने राष्ट्रपति कार्यालय सर्वोच्च अदालत जान्छ, अथवा सर्वोच्च अदालतको संवैधानिक इजलास हुन जान्छ। त्यसले गर्दा उहाँको क्षेत्राधिकार चाहिँ मन्त्री परिषदले गर्ने गरेको निर्णय चाहिँ ठिक र बेठिक केलाउने अधिकारै होइन।
अब अलिकति यो संहितासँग जोडिएर पनि कुरा गरौँ थोरै। हामी संहिता संविधानले व्यवस्था गरेको संघीय संरचना अनुसार चाहिँ चुनाव पनि भइसकेको छ, परिणाम पनि आउँदैछ, अब त्यो परिणाम अनुसार चाहिँ संरचनाहरू बन्दैछन्। नेपालमा यो संहिताको कारण जुन हाम्रा लागि पहिलो नयाँ अनुभव पनि हुँदैछ, कतिको जटिल होला, कति के छन् चुनौती?
यो जटिल छ किनभने नयाँ अभ्यास लागि जटिल नै हुन्छ। 47 सालको संविधान बमोजिम हामीले संसदीय अभ्यास गर्दै आइराख्दाखेरि त आजको दिनमा संसदीय अभ्यासमै यो स्थिति छ, हरेकमा हामीलाई बाधा अवरोध छ। संहिताको स्थितिमा जाँदाखेरि हामीलाई दुई तिनवटा कुरामा अलिकति हामीले बढी सचेत हुनुपर्छ र प्रदेश र स्थानीय तहको अधिकारहरूको बाधाहरूको विषयमा, किनभने एउटा तपाईँको प्रदेशको र के अरे स्थानीय तहको आफ्नो आफ्नो अधिकारको छ भने एउटा सूची चाहिँ अनुसूचित साझा अधिकारको, साझा अधिकारवाला सूचीको कानुन बनाउँदा अथवा त्यो अधिकारको बाँडफाँड गर्दाखेरि स्थानीय तह र प्रदेश सभा प्रदेश सरकार बिचमा केही समस्याहरू आउन सक्छन्। एउटा दोस्रो, यिनीहरूको काम गराइमा दोहोरोपन आउन सक्ने एउटा, र दोस्रो कुरा के देखिन्छ भने हामी पहिलेदेखि नै अभ्यास के गर्दा आयो भने स्थानीय तह सबभन्दा तल, प्रदेश चाहिँ बिचको अनि केन्द्रको चाहिँ सरकार माथिको, यो अहिले हुँदै भएन, तिनटै चाहिँ आफ्नो अधिकार प्रयोग गर्नको लागि स्वतन्त्र छन्। स्थानीय गाउँपालिका नगरपालिका प्रदेश सरकार अन्तर्गतको निकाय होइन, अहिलेको संविधानले त्यो गरेको होइन, तर प्रदेश सरकारको एउटा इम्प्रेसन चाहिँ के हुन सक्छ भने यो त मभन्दा तलको निकाय हो, मैले गर्ने हो भन्ने खालको हुँदाखेरि त्यहाँ केही द्वन्द्वहरू हुन सक्छन्। यी सब विषयहरू एउटा देखिन्छ खालि संरचनाको दिशामा। अर्को विषय के देखिन्छ भने स्रोत, किनभने हामी धेरै संरचनामा जाँदाखेरि धेरै संरचनामा धेरै मान्छेहरू, धेरै पदाधिकारीहरू अनि विकासका धेरै कामहरू गर्नको लागि स्रोतको व्यवस्थापन चाहिँ र ठुलो चुनौती देख्छु मैले यो संहिता कार्यान्वयन गर्नेमा।
जस्तै यो संहिता कार्यान्वयनसँग जोडिँदाखेरि चाहिँ अब संविधान बनेको चाहिँ 2 वर्ष भइसक्यो, 3 वर्षभित्र लगभग सबै कानुन, मौलिक हकका कानुनहरू पनि बनिसक्नुपर्ने अवस्था छ, र यही तपाईँले उल्लेख गर्नुभयो साझा अधिकार र छुट्टा छुट्टै अधिकारका कानुनहरू पनि बनेका छैनन्। अब यो नयाँ बन्ने सरकार वा अब आउने सरकारले चाहिँ यस्ता कुरामा कतिको ध्यान पुर्याउनुपर्छ, किनकि तपाईँले पनि औलिहाल्नुभयो अलिकति विवाद हुन्छ कि अलिकति क्षेत्राधिकारको विषयमा बढी मुद्दा मामिलाहरू हुन्छन् कि भन्ने कुरा पनि आशंका गर्न थालिएको छ।
आउँछ, केही विवादहरू आउँछन् किनभने हामी नयाँ अभ्यास गर्दै गइरहेका छौँ र अभ्यासबाटै सचिँदै सुध्रिँदै अनि माझिँदै जाने कुराहरू हो. किनभने अहिले तपाईँ हामीले के बुझेका छौँ भने विकासको सम्वाहक चाहिँ स्थानीय तह छ. विकास गर्ने कुरा उसँग धेरै जोडिएर रहेको छ, त्यसले गर्दा उनलाई रिसोर्सको धेरै आवश्यकता पर्छ, स्रोतको धेरै आवश्यकता पर्छ. अब एउटा त्यो स्थानीय कोषको व्यवस्था छ, हेर्नुहोस् तल स्थानमा व्यवस्था गरिएको छ, र हिजो पनि त्यो विषय विवादमा थियो र अब पनि विवादमा आउँछ कि त्यो कोषको सञ्चालन चाहिँ प्रदेशको अन्तर्गत रहने कि स्थानीय तहको स्थानीय तहले आफै चलाउने भन्ने हो, त्यो विषय चाहिँ भयङ्कर विवादमा आउँछ. प्रदेशले अहिलेसम्म के देखेको छ प्रदेशको इम्प्रेसन भने त्यो चाहिँ हामीले सञ्चालन हामी पनि लिएर समेत सञ्चालन गर्न पाउनुपर्छ, जबकि कानुनमा संविधान व्यवस्था हेर्नुभयो भने चाहिँ त्यो स्थानीय तहले आफै चलाउन सक्ने व्यवस्था देखिन्छ. एउटा त्यो देखिन्छ. अनि कानुन निर्माणमा चाहिँ जटिलता के हुन्छ भने अब संविधान स्थानीय तहले कानुन बनाइराख्दा प्रदेशले कानुन बनाइराख्दाखेरि तपाईँको सङ्घीय कानुनसँग अथवा संविधानसँग नभाजिने गरी बनाउनु पर्ने हुन्छ. या सात नम्बर प्रदेशमा एउटा कुरा हुन्छ भने एक नम्बर प्रदेशमा धेरै फरक कुरा भनौँ अथवा नेपालको संविधान र कानुनभन्दा फरक हिसाबले तपाईँले काम गर्न सक्नुहुन्न. जस्तै करको विषयमा कर स्थानीय करहरू लगाउने कुराहरू छन् होइन, अन्य विषयहरू धेरै विषयहरू छन्, जस्तै विद्यालय स्थापनादेखि लिएर गैर सरकारी संस्थाहरूको सञ्चालन दर्तादेखि लिएर सबै अहिले स्थानीय तहमा दिएको छ. यो विषयहरूलाई चाहिँ तपाईँले एकीकृत रूपमा जस्तै सात नम्बर प्रदेशदेखि लिएर एक नम्बर प्रदेशसम्म एउटा युनिफर्मिटी ल्याउनको लागि पनि विवादहरू सिर्जना हुन सक्ने देखिन्छ. त्यसले गर्दा यो चाहिँ गर्दै जाँदा र बढी से बढी छलफलमा लगेर यस्ता कुराहरूलाई मलाई लाग्छ स्थानीय तह र प्रदेश सभाले प्रदेश सरकारले गर्यो भने अलिक बढी व्यवहारिक हुन्छ. सुरुमा एक दुई वर्ष चाहिँ हेर्नुहोस् विवाद आउँछ,
जस्तै विवाद विवाद चाहिँ अहिले जस्तै देखिएको छ, जस्तै सिडिओले चाहिँ अब चाहिँ सङ्घ मातहत नभइकन सिधै हामीलाई चाहिँ के प्रदेश मातहत नभइकन सिधै सङ्घ मातहत राख भनेर चाहिँ सिडिओहरूले लबिङ गर्न थालिसके भन्ने कुरा पनि आइसकेको छ. यसले त अब यो चाहिँ विभिन्न निकायहरूले चाहिँ आफू चाहिँ सिधै सङ्घको मातहत रहन चाहने र बढी शक्तिको अभ्यास गर्न चाहने जुन हाम्रो परिपाटी छ त्यसले चाहिँ अलिक बढी असर गर्ने भयो.
हो, त्यो कुरा कहाँबाट पनि देखियो भने नि तपाईँको कस्तो भयो भने यो निर्वाचनमा उम्मेदवार उठ्ने जुन कुरा भयो नि त्यो चाहिँ पार्टीहरूका एबिसीसम्मका नेताहरू प्रदेश र स्थानीय तहमा जानै चाहेनन्. एबीवाला त तपाईँको केन्द्रमै बसे, त्यो भनेको के भन्दाखेरि पनि हामी ठुला मान्छे केन्द्रमै बस्नुपर्छ, त्यो त हामीभन्दा तलको हामी कसरी तल जाने भने यो माइन्डसेट नि पोलिटिकल लेभलमा यो माइन्डसेट देखिन्छ है. अनि कर्मचारीको लेभलमा पनि त्यही हेर्नुहोस्, हिजो गाविसको सचिवलाई जीविसको एलडिओले चलाइरहेको अथवा उसले जता मन लाग्यो त्यो सर्वा गर्ने स्पष्टीकरण सोध्ने लगायती गरिरहेको अवस्था, सिडिओ कार्यालय जिल्लामा सिडिओ प्रमुख सबैलाई सञ्चालन गरिरहेको अवस्था होइन, म चाहिँ भनौँ न गृह मन्त्रालय अथवा केन्द्रको प्रतिनिधि हुँ भन्ने अवस्था. तर अहिले संविधानले मैले अघि सुरुमै त्यही भने कि तिनवटा तह चाहिँ इन्डिपेन्डेन्ट, कतिपय विषयमा उनीहरूका साझा कुराहरू छन् तर धेरै विषयमा उनीहरू चाहिँ स्वतन्त्र छन्. यो चाहिँ कुरो बुझ्नु जरुरी हुन्छ. म कसैको अन्डर बस्ने नबस्ने भन्दा पनि संविधान र कानुनले मलाई चाहिँ कहाँ राखिदिएको छ भने त्यहीँ बस्ने हो.
त्यो कुरा
व्यवहारिक समस्या हो, यो मान्छेको एटिच्युडको समस्या पनि हो. यो विषयहरू चाहिँ बिस्तारै हामीले संरचना बनाउँदै र अधिकारको अधिकार र कर्तव्यको बाँडफाँड चाहिँ सबै तह सबै निकाय पदाधिकारीलाई बिस्तारै गर्दै गयो.
अन्त्यमा अब यो हामीले एक खालको संक्रमण कालको त संविधानको चुनावसँगै यो नयाँ उपनेसँगै एक खालको संक्रमणको त अन्त्य हुन्छ. अब नयाँ खालको संक्रमण सुरु भयो यो संहितासँगै जोडिएर,
एउटा संहितासँग जोडिएर नयाँ संक्रमण सुरु भएको छ. दोस्रो कुरा, हिजो संविधानका तपाईँको हामीले विस्तृत शान्ति सम्झौता गरिरहँदा अन्तरिम संविधान बनाइराख्दाखेरि हामीसँग तिनवटा विषय थियो हेर्नुहोस्. एउटा संविधान सभाबाट संविधानको निर्माण गर्ने विषय थियो, त्यो हामीले गर्यौँ. दोस्रो सशस्त्र द्वन्द्वमा रहेका माओवादी सेनाको समायोजन गर्ने, उनीहरूको भरण पोषण, उनीहरूको चाहिँ स्थापनाको विषय थियो, त्यो पनि गर्यौँ। एउटा विषय बाँकी छ, द्वन्द्वकालमा तिनीहरूलाई संक्रमणकालीन न्यायको संयन्त्र मार्फत न्यायको स्थापना गर्ने, त्यो विषय जहाँको त्यहीँ बसिरहेछ। हामीसँग दुईटा संयन्त्र छन्, केन्द्र सरकार हामीसँग दुईटा संयन्त्र छन्, के अरे बेपत्ता आयोग र सत्यनिर्पण मेलमिलाप आयो, त्यसको म्याद पनि हामीले थपेर राखिरहेका छौँ। त्यो मुद्दाहरू, त्यो विषयहरू कहाँ पुग्छ? केन्द्रीय सरकारको सबैभन्दा महत्त्वपूर्ण, अब फेरि तपाईँले संक्रमणकाल त राख्नु भन्न मिल्दैन, तपाईँ निर्वाचित प्रतिनिधि सभा, तपाईँ अब निर्वाचित भएर प्रतिनिधि सभा मार्फत संविधानको कार्यान्वयनको अन्तिम चरणमा पुगेर तपाईँ संविधान कार्यान्वयन फुलफिलेर आइसक्नुभयो, त्यो विषय केन्द्रीय सरकारले कसरी टुङ्ग्याउँछ? मान्छे मरेका थिए, मान्छेको घर लुटिया छन्, मान्छे बलात्कृत भएका छन्, मान्छेका सम्पत्ति कब्जा भएका छन्, यावत कुराहरू छन्। त्यो विषय दस्तावेजीकरण भएर बसेका छ, राष्ट्रिय अन्तर्राष्ट्रिय चासो।
तर त्यो त्यो पक्षसँग जोडिएको एउटा ठुलो दल भनौँ, नेकपा माओवादी केन्द्र नै अब सरकारमा गइसकेपछि, सरकारको मुख्य हिसाब भइसकेपछि, त्यो कुरा त्यति त्यही ढङ्गले पनि उनीहरूले समाधान गर्ला नि?
मैले त्यही भनेको होइन, तपाईँले समाधान गर्नु एउटा कुरो हुन्छ, हिजो सर्वोच्च अदालतले दुईटा फैसला मार्फत बोलिदिएको छ, तपाईँका अन्तर्राष्ट्रिय प्रतिबद्धताहरू छन्, त्यसको एउटा सेट प्रिन्सिपल छ, तपाईँ सरकारमा हुनुहोस् या प्रतिपक्षमा हुनुहोस्, तपाईँले त्योभन्दा तल जान मिल्दैन। र माओवादी सरकारमा भइराख्दाखेरि अर्को एमाले पनि सरकारमा पनि जाने, पार्टी एकीकरण गर्ने भनिएको छ। संक्रमणकालीन न्यायको बारेमा एमाले अथवा जुन स्ट्यान्डर्ड थियो ऊ त्योभन्दा तल जान्छ कि जाँदैन? अर्को पक्ष नेपाली सेना छ, त्यतिखेरका प्रहरीहरू प्रहरी अफिसरहरूको बारेमा छ, उनीहरूको स्ट्यान्डर्ड के हुन्छ? त्यसले गर्दा एउटा चुनौती चाहिँ मैले त्यो तिनवटा मध्येको एउटा चुनौती चाहिँ केन्द्रीय सरकारको लागि बाँकी भइरहेको अवस्था देख्छु, यसलाई कसरी समाधान गर्नुहुन्छ यो हेर्नुपर्ने विषय छ एउटा। र तपाईँले पनि भन्नुभयो कि नयाँ सेटअपमा जाँदाखेरि संहिताको विषयले नयाँ संक्रमण सुरु भयो भन्ने कुरा, त्यो नयाँ संक्रमण भन्दा पनि हामी नयाँ अभ्यासमा जान्छौँ, किनभने त्यो संविधानले नै नयाँ चिज ल्याएको हो, त्यो द्वन्द्वबाट असंस्थाबाट आएको अवस्था होइन, त्यसले गर्दा त्यो नयाँ अभ्यास हो, नयाँ संक्रमण होइन। संक्रमणको एउटा टप पाटो चाहिँ त्यो सत्यनिर्माण सम्मेलन मिलापवाला चाहिँ बाँकी छ, लाग्छ त्यो चाहिँ यो सरकारको सबैभन्दा प्राथमिकता र सबैभन्दा चुनौतीपूर्ण कुरा
हुन्छ। सर धन्यवाद।
धन्यवाद।
कार्यक्रम बद्युदो नेपालमा आज हामीले संवैधानिक कानूनका ज्ञाता तथा नेपाल बार एसोसिएसनका पूर्व महासचिव सुनिल पोखरेलसँग कुराकानी गर्यौं। यो कुराकानीसँगै हामी कार्यक्रमको अन्त्यतिर आइपुगेका छौं। उज्यालो रेडियो नेटवर्क मार्फत काठमाडौँ उपत्यकामा 90 मेगाहर्जसँगै देशभरका विभिन्न रेडियो स्टेशन तथा उज्यालो अनलाइन र उज्यालोको मोबाइल एप्लिकेशनबाट संसारभर प्रसारण भइरहेको कार्यक्रम बद्युदो नेपालबाट प्राविधिक साथी सुरेश महर्जन र मनोज विष्टसँगै म प्रकाश ढकाल पनि बिदा हुन्छु। नमस्कार।